اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. آج لیکچر نمبر ہے جی 17 اور پیج نمبر ہے 140. یہ اس لیکچر کا عنوان ہے قضاء و قدر. یہ لفظ قضاء اور قدر، ان دو لفظوں کو پہلے ان کے لفظی مطالب سمجھ لیجئے. قضاء کا مطلب ہم کہتے ہیں نا کہ آئی قضاء لے چلے، یعنی کہ ہم قضاء کہتے ہیں نماز قضاء ہو گئی، یعنی فوت ہو گئی. ہم کہتے ہیں قضاء کا مطلب کہ جو چیز ہمارے کنٹرول میں نہ ہو. اصل میں قضاء کہتے ہیں کام کو، قدر کہتے ہیں مقدار کو. تو قضاء و قدر یعنی کہ کام کی مقداروں کا تعین جو ہے یہ قضاء و قدر کہلاتا ہے. اسی سے لفظ تقدیر ہے. غور کریں ذرا، سامنے کے لکھے ہوئے لفظوں کا مطلب ہم وہ لیتے ہیں جو کبھی کسی کے ذہن میں پتہ نہیں کیا پی کر آئے تھے کہ وہ آئے اور ساری قوم نے اسی کو اپنا لیا. قضاء کا مطلب کام، یعنی جو کام تمہارے لیے مقرر کر دیا گیا وہ ہے. اسی سے ارباب قضاء و قدر کہتے ہیں، یعنی جو ہماری تقدیر کا تعین کرتے ہیں، حالانکہ وہ تقدیر کا نہیں مقداروں کا تعین ہوتا ہے. ٹھیک ہے، آگے آ رہا ہے یہ لفظ. اللہ تعالیٰ نے کائنات کو اس لیے تخلیق کیا تاکہ وہ پہچانا جائے. پہچاننے کے لیے ضروری تھا کہ کائنات کے تخلیقی عناصر اور کائنات میں موجود تمام مخلوقات کی نوعیں اور افراد کا علم جاننے والا بھی کوئی ہو. اب اس شعبے کو پر کرنے کے لیے اللہ تعالیٰ نے کائنات کے انتظامی امور انسان کو سکھا دیے. چونکہ یہ علوم براہ راست خالق کے تخلیقی فارمولوں سے متعلق ہیں، اس لیے انسان کی حیثیت اللہ کے نائب کی ہو گئی. یہ ہے سارا نظام کہ بھی اللہ چاہتا تھا کہ اس کو کوئی پہچانے، اور اس پہچان کے لیے اللہ نے کائنات تخلیق کی، کائنات میں نوعیں بنائیں، افراد بنائے، اور پھر یہ چاہا کہ نوع اور افراد کے جاننے کا علم بھی کوئی رکھتا ہو. تو اس کے لیے آدم کو خصوصی صلاحیتیں پھونکی گئیں اس میں، پھر ان صلاحیتوں کے استعمال کا علم بھی دیا گیا. اب چونکہ یہ سارے علوم براہ راست خالق کے تخلیقی کاموں سے ریلیٹڈ ہیں، تخلیقی فارمولوں سے ریلیٹڈ ہیں، تو اس لیے اللہ تعالیٰ نے انسان کو گویا کیا رتبہ دے دیا، اپنے نائب کا. جب اللہ تعالیٰ نے انسان کو اپنی نیابت اور خلافت کے منصب پر فائز کر دیا تو یہ بات از خود، یعنی خود بخود یقینی ہو گئی کہ اللہ کے بنائے ہوئے تمام کائناتی شعبے اور ان شعبوں میں انسان کو تصرف کا حق حاصل ہے. غور کریں کتنی بڑی بات بتا رہے ہیں. یعنی اللہ تعالیٰ نے علم الاسماء کی روشنی میں انسان کو کائنات کے چلانے اور کائنات کو متحرک اور اسے قائم رکھنے کا اختیار تفویض کر دیا ہے، اس کے حوالے کر دیا ہے یہ اختیار، اور نیابت کا یہی اختیار جس کو قرآن پاک میں اللہ تعالیٰ نے اپنی امانت کہا ہے، نیابت کا یہی اختیار ہے جس کو قرآن پاک میں اللہ تعالیٰ نے اپنی امانت کہا ہے. ثم اردنا الامانتا، اب ہم نے کر دیا کہ پیش کی. خیر، تو نیابت کے تذکرے میں یہ بتانا ضروری ہو جاتا ہے کہ کائنات کی بنیادی حیثیت کو سمجھا جائے. यानी कायनात की बुनियाद क्या है, कायनात बनती कैसे है। अगर आपने इसको देखना, एक चीज है कारखाना बनाना, कारखाने का ओनर होना, फिर एक है कारखाने को बनाना, फिर एक कारखाने को चलाना। तो कारखाना ओन करने वाला उसका मालिक कहला रहा है, बनाने वाला उसका फैशनर कहला रहा है, क्रिएटर कहला रहा है, और फिर उसका चलाने वाला ऑपरेटर कहलाएगा या जनरल मैनेजर कहलाएगा। तो कायनात जिन असूलों, कायदों और फार्मूलों पर तख्लीक की गई है और जिन कायदों, जाबितों और मिकदारों पे कायनात चल रही है, इन सब अमूर के यकजाई प्रोग्राम का नाम तकवीन है। ये लफ्ज तकवीन कुन से निकला है, कुन से ही कायनात है। कुन कहने के बाद जो प्रोग्राम बना, जो प्रोग्राम डिस्प्ले हो रहा है, उस सारे प्रोग्राम का नाम जब वो डिस्प्ले हो जाता है तो वो कायनात है, और इस कायनात को एडमिनिस्टर करने का नाम है तकवीन। और ये बात रूहानियत बता रही है, ये बात कुरान बता रहा है कि इंसान को अल्लाह तबारक व ताला ने ये इख्तियार तफवीज कर दिया है। कायनात इंसान के जहन से भी चलती है। अब आप इसकी मिसाल मांगें कि जी हम तो, हमसे तो नहीं चल रही। भाई हर बंदा अपनी गिर्द एक छोटी सी दुनिया रखता है। आप एक घर बनाते हैं, कैसे बनता है वो घर? एक बंदा सोचता है कि भी मैं यहाँ घर बनाऊँ, अच्छा कहाँ बनाऊँ वो फैसले करता है। वो कहता है अच्छा इसका ये साइज हो, 400 गज का हो, 220 गज का हो, या एक कनाल का हो, या दो कनाल का हो, या 10 मरले का हो। ये फैसले कौन कर रहा है? वो इंसान कर रहा है। उसके बाद वो कहते हैं इतनी इसकी हाइट हो, इसका ये डिज़ाइन हो, इतने कमरे हो, यहाँ पे ये कमरा हो, यहाँ पे ये बैठक हो, यहाँ पे ये बाथरूम हो। ये सारे फैसले कौन कर रहा है? इंसान कर रहा है ना। वसाइल कौन से इस्तेमाल कर रहा है? जो अल्लाह ने पहले से तख्लीक किए हुए। अब आप मकान बनाने में ईंट, गारा, मट्टी, पत्थर वगैरह और लोहा ही तो इस्तेमाल करते हैं, लकड़ी इस्तेमाल करते हैं या नहीं? ये पहले से मौजूद हैं, उसको थोड़ा सा मॉडिफाई करके आप इस्तेमाल कर रहे हैं, और हम समझ रहे हैं कि पता नहीं ये कौन सा कोई खास काम है। अरे भाई अल्लाह के ये निजाम को समझ के करेंगे तो जाहिर है कि आप अच्छा करेंगे। तो जिस तरह, अब मिसाल देखें, जिस तरह किसी मुल्क के इंतजामी शोबों को एडमिनिस्ट्रेशन कहा जाता है, इसी तरह कायनाती निजाम को तकवीन कहा जाता है। अब हिकमत तकवीन पर, यानी तकवीन की हिकमत पर जब हम गौर करते हैं, तफक्कुर करते हैं, तो ये बात ला महाला जेरे बहस आ जाती है कि कायनात किस तरह वजूद में आई। यानी पहले तो आपको ये पता होना चाहिए कि वजूद कैसे आई, ये कारखाना कैसे बना। आप अगर कारखाने के जीएम बनने जा रहे हैं तो आपको नहीं पता होना चाहिए कि कारखाना किस लिए बना, इसका असल फंक्शन क्या है, इसके कौन कौन से लोगों की क्या क्या ड्यूटियां हैं, मैंने उनको आपस में कैसे कोऑर्डिनेट करवाना है, हाँ या नहीं। तो ये बात समझनी अशद जरूरी है कि ये कायनात किस तरह वजूद में आई। तरह, अब रूहानियत के माहरीन का कहना है कि कायनात की तश्कील चार शोबों पर मुश्तमिल है। फिर चार का इंसा आ गया। ये चार शोबे हैं। पहला मरहला इस तरह वजूद में आया कि कायनात की मौजूदगी में वसाइल का दखल नहीं है, यानी कोई वसाइल नहीं है। तो ये वाहमा की स्टेज हो गई। बगैर असबाब और वसाइल के अफराद कायनात की मौजूदगी के शोबे को अबदा कहते हैं। अब उसी बात को जब ये ऊपर से नीचे को लागू हो रही है तो इसका नाम इस शोबे का अबदा, यानी के किसी चीज की इब्तदा करना, आगाज करना। ये कायनात का आगाज भी है और कायनाती इंतजाम का पहला शोबा भी है, यानी کائنات کی موجودگی اس طرح وقوع پذیر ہو گئی کہ وسائل زیر بحث نہیں آئے. اللہ تعالیٰ نے جب کن فرما دیا تو کائنات وجود میں آ گئی. اب عالم موجودات میں شکل و صورت، حرکت و سکون کی طرزیں جب نمایاں ہوئیں اور زندگی کے مراحل مرحلہ در مرحلہ وقوع میں آنا شروع ہوئے تو تکوین کا دوسرا شعبہ بنا. اب اس دوسرے شعبے کا نام خلق ہے. خلق میں نے کسی چیز کا تخلیق ہونا. اب خلق کہتے ہیں تقاضے اور مقصد، تقاضے اور مقصد کا یکجا ہو جانا. یعنی خلق کے شعبے سے آپ کو وسائل اور اس کے بعد اس کے مقاصد الگ الگ ہو جاتے ہیں. اب تکوین کا تیسرا شعبہ تدبیر ہے. تدبیر یعنی کہ کس چیز کو پہلے کرنا ہے، کس کو بعد میں کرنا ہے، یہ سارا ارینجمنٹ جو ہے یہ تدبیر کہلاتا ہے. اسی سے لفظ تدبر ہے، یعنی چیزوں کو ترتیب دینا. جس میں موجودات کی زندگی کے تمام، لفظ تمام، اعمال و حرکات ترتیب کے ساتھ مرتب ہو گئے. ترتیب کے بعد بریکٹ میں زمان و مکان کے ساتھ مرتب ہو گئے. ترتیب، یہ ترتیب جو ہے یہ زمانیت اور مکانیت کو وجود دے رہی ہے. یہاں سے یہ تیسرا شعبہ تدبیر ہو گیا، ابدا، خلق، تدبیر، اور پھر چوتھا شعبہ ہے تدلہ. اب تدلہ کیا ہے؟ کہ جس کا مطلب یہ ہے کہ افراد کائنات میں انتظامی امور کے تحت قضاء و قدر کی حکمت اور فیصلے مرتب ہو گئے. یعنی کس نوع نے کیا کیا کام کرنے ہیں، یہ قضاء ہو گیا، اور ان کا سائز کیا ہوگا، ان کی شکل و صورت ہے تو خد و خال میں آ گئی. لیکن جیسے ایک ہاتھی ہے وہ اتنا بڑا ہوگا اور چیونٹی اتنی ہوگی. اب اگر چیونٹی کو ہاتھی جتنا بڑا اللہ میاں کرنا چاہتے تو کر دیتے، لیکن یہ فیصلے اوپر وہ ساری جو اویل سپیس ہے اس کے مطابق کیے گئے. تو یہ چار شعبے یاد رکھیں. یہی چار شعبے جو ہیں، ابدا، خلق، اور اس کے بعد تدبیر، اور اس کے بعد تدلہ، انہی چار شعبوں کے چار نام اور بھی ہیں. انہی کو چار نہریں کہا گیا ہے، انہی کو واما، خیال، احساس اور تصور کہا گیا ہے. جب یہ افراد میں کام کرتے ہیں تو یہی چار چیزیں ان چار ناموں سے آ رہی ہیں. اب پہلا شعبہ جہاں تکوین کا آغاز ہوا ہے کہ ساری کائنات وجود میں آ گئی لیکن اسباب و وسائل کے بغیر موجود ہو گئی. جبکہ ہمارا مشاہدہ یہ ہے کہ کوئی چیز بغیر وسائل کے وجود میں نہیں آتی. اب زمین کے اوپر پھیلی ہوئی ایجادات اور تخلیقات اور نئی نئی چیزوں پہ جب ہم تفکر کرتے ہیں تو ہمیں کوئی ایک بھی چیز نظر نہیں آتی جہاں وسائل کی محتاجی نہ ہو. لیکن خالق کائنات کی تعریف یہ کہ وہ اسباب و وسائل کا محتاج نہیں ہے. یہ ہے خالقیت کا درجہ کہ وہ، اب دیکھیں نا، میں اور آپ اگر ایک پودا اگانا چاہیں تو ہمیں زمین بھی چاہیے، مٹی بھی چاہیے، پانی بھی چاہیے، ہوا بھی چاہیے. یہ چاروں میں سے ایک بھی چیز موجود نہ ہو، روشنی بھی چاہیے، تو وہ پودا گرو نہیں کر سکتا. یعنی وسائل کے بغیر کوئی بیج پودا نہیں بنتا. لیکن اللہ نے سوچا کہ پودا گلاب، اور وہ گلاب بن گیا. وہاں پہ وسائل نے اس کے لیے بعد میں ساتھ میں الگ پیدا ہوئے، کیونکہ وہ خالق کا کہنا ہے. اس کے یعنی کہ خالق کی تعریف یہ ہے کہ وہ اسباب اور وسائل کا محتاج نہیں، اس کے ارادے اور اختیار سے از خود وسائل مہیا ہو جاتے ہیں یا پیدا ہو جاتے ہیں, اور یہ وسائل بذات خود کائناتی خد و خال اختیار کر کے مظہر بن جاتے ہیں. اب دیکھیں نا, اگر اللہ تبارک و تعالیٰ کہیں پودا اگانا چاہیں تو اس کے لیے مٹی, پانی, ہوا, روشنی سب خود بخود تخلیق ہو جائیں گے, کیونکہ اللہ کے ارادے میں چیز موجود ہو گئی. وہاں پہ وہ محتاج نہیں ہے وسائل کا. دوسرا شعبہ یہ کہ کائنات کے افراد کو اس بات کا علم حاصل ہو کہ اس کے اندر حرکت اور سکون ہے. دیکھیں, ہماری تمام حرکات دو چیزوں کا مجموعہ ہے, حرکت اور سکون. حرکت اور سکون یعنی کچھ دیر آپ کام کرتے ہیں, پھر رک جاتے ہیں, پھر چلتے ہیں. آپ غور کریں, آپ قدم چلتے ہیں قدم بہ قدم تو زمین پہ قدم اٹھاتے ہیں, وہ حرکت میں رہتا ہے, پھر زمین پہ رکھ دیتے ہیں تو سکون میں آ گیا وہ پاؤں, دوسرا پاؤں اٹھا. اس طرح سے حرکت اور سکون, حرکت لگاتار, کوئی حرکت جو ہے وہ ہو ہی نہیں سکتی, کیونکہ حرکت کا وجود سکون کا مرہون منت ہے, اور سکون کا وجود حرکت کا مرہون منت ہے, کیونکہ خلقنا زوجین, کیونکہ ہم نے ہر چیز کو جوڑے بنایا. تو اس لیے حرکت اور سکون, یہ پہلا شعبہ آ گیا. اور افراد کائنات میں ہر فرد شکل و صورت کا بھی محتاج ہے, ٹھیک ہے. تو دوسرے شعبے میں کیا ہوا کہ کائنات میں حرکت کا آغاز ہو گیا. آپ دیکھیں نا, مثال میں عرض کر دیتا ہوں کہ آپ ایک گھر بنانا چاہتے ہیں تو پہلے تو آپ کے ذہن میں ایک نقشہ ہے, گھر کا پورا تصور بنا. اب دوسرے درجے پہ آپ نے کہا کہ اس کو یوں بنائیں تو یوں بنائیں تو فلاں جگہ لیں, تو یہ گویا ذہن نے حرکت شروع کر دی کہ اس کے لیے وسائل اکٹھے ہوں گے. یہ ساری چیزیں درجہ بدرجہ ہوں گی, تو گویا دوسرے شعبے میں یعنی خلق کے شعبے میں حرکت اور سکون شروع ہو گیا. کائنات جب بغیر وسائل اور اسباب کے موجود ہو گئی تو اس کے اندر حرکت اور سکون کی طرزیں نہیں تھیں. یعنی سے اوپر کے درجے پہ وہاں کوئی گروتھ نہیں ہے, مطلب بیچ سے لے کے گلاب تک پورا سین, پوری فلم ایک جگہ موجود ہے. اس میں بیج سے سفر شروع ہو کے گلاب تک نہیں جا رہا, حرکت اور سکون کی طرز ہی نہیں ہے. اور نہ ہی کائنات کے افراد اپنی شکل و صورت سے واقف تھے, بس ایک حیرت کا عالم تھا اور بس. اب دوسرے شعبے میں جب کائنات میں حرکت کا آغاز ہو گیا تو موجودات کی زندگی میں ترتیب واقع ہو گئی. موجودات نے یہ جان لیا کہ میری اپنی ایک انفرادی حیثیت ہے. جب موجودات کے علم میں یہ بات آ گئی کہ اس کی اپنی انفرادی حیثیت ہے, اس کے اندر حرکت اور سکون کی طرزیں موجود ہیں, تو وہ اس بات سے بھی واقف ہو گئی کہ ان کی زندگی ایک ایسے دائرے میں بند ہے کہ جہاں وہ قضاء و قدر کے فیصلوں کی محتاج ہے. اب یہاں سے قضاء و قدر کے فیصلوں کی محتاجی کا آغاز ہو گیا, کہ جو بات کام آپ کے لیے طے کیا گیا ہے وہ, اور جو مقداریں آپ کے لیے تعین کی گئی ہیں ان کو آپ کو فالو کرنا ہے. اب یہ تکوین کے چار شعبے دوبارہ سن لیں. وسائل کے بغیر تخلیق, حرکت کا آغاز ہونا, ترتیب اور خود شناسی, اور پھر مخلوق کا قضاء و قدر کے فیصلوں کی محتاجی. یہ ہیں تکوین کے چار شعبے. جب تک ہم قضاء و قدر کے فیصلوں کے محتاج ہیں, اب آپ انسان کا رتبہ دیکھیں کہ جب وہ قضاء و قدر کے فیصلوں کا محتاج نہ رہے اور خود ترتیب دینا شروع کرے, اور یہ آتا ہے خود شناسی سے, پھر اگر وہ اس سے بھی اوپر اٹھ جائے تو وہ حرکت اور سکون کو حرکت کو روک سکتا ہے, اور سکون کو حرکت میں بدل سکتا ہے. یعنی कारखाने का चलता पहिया रोक सकता है या उसको रुके हुए को चला सकता है। फिर इससे ऊपर का दर्जा जो है वो वसाइल के बगैर तख्लीक करना, यानी तख्लीक का वो सोचता है और चीज खुद ब खुद बन जाती है। अब आप कहेंगे इसकी मादी दुनिया में मैं आपको कई मिसालें दे सकता हूं। अब जैसे हजूर मुर्शिदे करीम ने ये देखे ना मुराकबा हॉल्स बनाए, जैसे ये हॉस्पिटल बनाया, जैसे ये स्कूल बनाया अजीमिया पब्लिक स्कूल, जैसे रूहानी लाइब्रेरियां बनाई। अब आप गौर करें तो इसके लिए करोड़ हा रुपया कहां से आया? वसाइल के बगैर बने। वसाइल कहां से आए, कैसे आए, ये उनका हेडेक नहीं है। उन्होंने एक फैसला किया, अल्लाह तबारक व ताला ने उस फैसले को सपोर्ट किया, लिहाजा चीजें बनती चली गई, उन्होंने उसको पूरा कर दिया। तो ये एक मिसाल मैंने दी है हम मादी शऊर में रहते हुए। अब कायनाती निजाम को देखें जरा, ये इसका अगला टाइटल जो है ज़ेली टाइटल। आदम को तकवीन के चार शोबों का इल्म इसलिए अता किया गया कि वो कायनात में अल्लाह के नायब की हैसियत से अपने फराइज पूरे कर सके। यहां याद रखें हकूक का कोई चक्कर नहीं है, आपको कहीं नहीं मिलेगा, सिर्फ ये है कि आपको ये इख्तियार इस्तेमाल करने का हक हासिल है, वरना हर जगह अपने फराइज पूरे करने और कायनाती अमूर को चला सके। अब इंसानी अलूम और अल्लाह ताला के अलूम में ये वाज़े फर्क है कि इंसान जब नायब की हैसियत से तकवीनी निजाम को चलाता है तो असबाब और वसाइल का मोहताज होता है, और अल्लाह जब चाहते हैं तो तखलीकात अमल में आ जाती हैं और कजा कदर के फैसले मुदव्विन हो जाते हैं। ये फर्क समझ लें आप, जब अल्लाह चाहता है तो वसाइल भी खुद ब खुद आते हैं और चीजें भी खुद ब खुद, जैसे जमीन से खुदरों पौधे उगते हैं, तो ये सारे कौन सी चीज ने कितना अरसे में क्या काम करना है, ये है कजा व कदर। हमारे यहां जिंदगी का तायुन जो है ये कजा व कदर कहलाता है। तो इंसान को अल्लाह ताला ने जो मर्तबा अता किया है वो ये कि इंसान कायनात में वाहिद फर्द है। आप हम सब अपनी अपनी जगह वो वाहिद फर्द हैं जो बहसियत नायब के अल्लाह की बनाई हुई कायनात को और कायनात में मौजूद इंतजामी अमूर को अपने इख्तियारात से चला सकते हैं। यहां तो लिखा चलाता है, ठीक है, हर फर्द, इंसान वाहिद फर्द है, इंसान वाहिद जानदार है या हस्ती है, यानी अल्लाह ताला ने इंसान को कायनात की हाकमियत अता कर दी है। अब हाकमियत का वस्फ ही दरअसल नियाबत और खिलाफत के तकाजे पूरे करता है, और जिस तरह दुनियावी एडमिनिस्ट्रेशन में बेशुमार लोग अपने अपने शोबों को चलाते हैं, उसी तरह कायनात में भी मुख्तलिफ शोबों के सरबराह होते हैं और उनकी सरबराही में ये कायनाती शोबे मुतहर्रक हैं। इसकी मिसाल देखें, आप एक सेक्रेटेरिएट की मिसाल लें, एक चीफ सेक्रेटरी होता है, फिर उसके नीचे सेक्रेटरीज होते हैं, फिर उनके नीचे सेक्शन ऑफिसर्स होते हैं, फिर उनके नीचे क्लर्क्स होते हैं, फिर पीएनज और फिर फील्ड ऑफिसर्स। ये सारा एक निज़ाम है। इसी तरह एक एडमिनिस्ट्रेटिव सिस्टम ऊपर की दुनिया का भी काम कर रहा है। ये ऊपर की दुनिया का सेक्रेटेरिएट जो है उससे मुतारिफ कराया जा रहा है, लेकिन महज सिर्फ लौह कलम या लौह कलम की शरह पढ़ने से हम इस काबिल नहीं हो जाएंगे कि हम वहां पे सेक्रेटरी बन के बैठ जाएं। मैंने लौह कलम लिखते हुए, ये हजूर मुर्शिदे करीम लिख रहे हैं कि मैंने लौह कलम लिखते हुए हजूर कलंदर बाब औलिया रहमतुल्लाह अलैह से सवाल किया था कि अल्लाह ताला ने जब आदम को नियाबत और खिलाफत अता कर दी तो इंसान अल्लाह की बनाई हुई कायनात में किस तरह तसर्रुफ करता है। और जब कायनात पहले से वजूद में आ गई तो कजा व कदर के फैसले मुदव्विन हो गए, अफराद कायनात हरकत तो सकून की तर्जों से वाकिफ हो गए, तो फिर इंसान नायब की हैसियत से क्या काम करता है? देखें वही सवाल जो हम सबके जहनों में आया, मुर्शिद करीम ने वो सवाल अपने पीरो मुर्शिद से पूछा। हजूर कलंदर बाब औलिया रहमतुल्लाह अलैह ने फरमाया कि कायनात मसलसल तखलीक पजीर है, हर आन हर लम्हे नए नए सियारे बनते हैं और पुराने सियारे टूटते रहते हैं। अल्लाह के बंदे जो नियाबत के फराइज अंजाम देते हैं, इन अमूर की निगहबानी करते हैं, उनकी ड्यूटी ये है कि जब अल्लाह ताला कायनाती तखलीक में कोई नई तखलीक करना चाहते हैं तो अपने नायब हजरात की ड्यूटी लगा देते हैं। अब अल्लाह ताला के ये खास बंदे मौजूदात की जिंदगी के असबाब वसाइल शक्लो सूरत हरकत और सकून की तर्जें मुतायन करके अल्लाह के दरबार में पेश कर देते हैं, उसको एडमिनिस्ट्रेशन की जबान में यूं समझिए कि अल्लाह ताला हुक्म देते हैं और अल्लाह ताला के नायबीन पॉलिसी बनाते हैं। पॉलिसी, इस पॉलिसी को अल्लाह ताला अगर कबूल कर लेते हैं तो इंतजामी अमूर चलाने वाले दूसरे बेशुमार अफराद उस निजाम पर अमल दरामद करते हैं। शोबे फिर तकवीनी अमूर में नायबीन के साथ फरिश्ते भी काम करते हैं, लेकिन फरिश्तों को कोई जाती इख्तियार नहीं होता, यानी फैसले नहीं वो कर सकते। फैसले अशरफुल मखलूक में से जो बंदा उस शोबे का सरबरा होगा वही करेगा। आदम बहैसियत खलीफातुल्लाह अल्लाह की बनाई हुई कायनात का हाकिम है, अल्लाह के दिए हुए इख्तियारात से वो कायनात की हरकत व सकनात को एक तरतीब और मुअय्यन मकदारों के साथ कायम रखता है। अल्लाह ताला ने जब इंसान को अपनी नियाबत व खिलाफत सौंपी तो नियाबत व खिलाफत के फराइज अंजाम देने के लिए कायनात की साख्त साख्त बनावट और कायनात की हरकत और सकनात और कायनात की जिंदगी से मुतालिक तमाम इसरार और रमूज उसे सिखा दिए। अब कायनात को समझ की साख्त को समझने के लिए हमने इस बात की वजाहत की थी कि कायनात में इंसान की हुक्मरानी जिस आलम से शुरू होती है उसको बातिन कहते हैं। अब गौर करें, इंसान की हुक्मरानी जिस आलम से शुरू होती है उसको बातिन कहते हैं, यानी ये है असल में बातिनी दुनिया। और जिस आलम में इस हुक्मरानी का मुजाहरा होता है उसको जाहिर कहते हैं। आलम में नासूत में खलीफातुल्लाह यानी खलीफा अल्लाह के दिए हुए अहकामात में, आलम नासूत में खलीफा तो अल्लाह के दिए हुए अहकामात में नक्शो निगार मुरतब होकर, सॉरी आलम नासूत में खलीफा तो अल्लाह के दिए हुए अहकामात में यानी अल्लाह का नायब जो अहकामात देता है उसमें नक्शो निगार मुरतब होकर उनका नजूल होता है, तो इस नजूली कैफियत का नाम जमान और मकान है। अब आप देखें कि जमान और मकान क्या है, इंसान के जहन की नजूली कैफियत का नाम है, इंसान के जहन की नजूली कैफियत का नाम है जमान और मकान। अब इंसान अपनी हैसियत को ना समझे तो ये एक अलग बात है। अब ये देखिए जरा, हरकत के बेशुमार शोबे, बेशुमार शोबों का ताल्लुक रूह से है और रूह का ताल्लुक तजल्ली से है। तजल्ली के दो शोबे हैं, एक शोबा अख्फा और दूसरा शोबा खफी है। लतीफा अख्फा और लतीफा खफी ये रूह आजम है। اب تجلی کے نزول کے بعد پہلا تنزل جس شعبے میں واقع ہوتا ہے یا جہاں سے تجلی کے اندر نقش و نگار اور حرکت کا مظاہرہ شروع ہوتا ہے اس شعبے کا نام لطیفہ سری ہے. اس کے بعد جیسے جیسے نزول ہوتا رہتا ہے اسی مناسبت سے ماہیت اور فعلیت, ماہیت یعنی اس کی حیت کیسے ہے اور فعلیت کہ اس کی فنکشنالٹیز کیا ہیں پیدا ہوتی رہتی ہے. لطیفہ اخفا اور خفی کو ثابتہ کہتے ہیں اور دوسرے دو شعبے سری اور روحی, روح انسانی ہے, اور باقی دو شعبے قلبی اور نفسی یہ نسم ہیں, روح اعظم روح انسانی اور روح حیوانی کے بجائے کیا لفظ آیا نسم. گویا روح کے کل چھ شعبے ہیں, دو شعبے باطنی ہیں اور چار شعبے ظاہری ہیں. باطنی شعبوں سے مراد ہے تجلی مطلق اور ظاہری شعبوں سے مراد ہے حرکت اور نقش و نگار. دیکھیں کتنے آسان الفاظ میں بتا دیا, اسی کے تین درجے بتا دیے نا کہ تجلی مطلق یہ دو شعبے مل کر اخفا اور خفی, اور ظاہری شعبوں سے مراد حرکت اور نقش و نگار یہ باقی چار لطیفے ہوئے. اب تجلی کی پہلی رو کا نام نہر تسوید ہے اور تجلی کا پہلا نزول جہاں ہوتا ہے اس کا نام نہر تجرید ہے. اب تجلی کے نزول کے بعد جب مزید نزول ہوتا ہے تو اس رو کا نام نہر تشہید ہے اور چوتھی نہر کا نام نہر تزہیر ہے. یہ چاروں چیزیں وہاں پہ کیا کہلائی تھی, ابدا, خلق, تدبیر اور تدلہ, اور یہاں پہ کیا کہلا رہی ہیں, نہر تسوید, نہر تجرید, نہر تشہید اور نہر تزہیر. نہر اس لیے کہا کہ یہ ایک چینل ہے بہ رہا ہے, جیسے آپ ایک ریڈیو اسٹیشن کے چینل ہوتے ہیں, یہ اس طرح سے چینلائز ہوا ہوا ہے. تو شیطانی وسوسوں کی ابتدا وہاں سے شروع ہوتی ہے جہاں تجلی کے نزول کے بعد نقش و نگار بنتے ہیں, یعنی یہ لطیفہ سری میں شروع ہوتا ہے. تجلی کے نزول کے بعد نقش و نگار بننا یہ تجلی سے دوری کے نتیجے میں واقع ہوتا ہے. اب روح انسانی کا پہلا شعبہ سری ہے, اسی مقام سے وسوسوں کی ابتدا ہوتی ہے. وسوسہ یہ آگے بتا رہے ہیں یہی شعبہ ہے جہاں وسوسوں اور شک و شبہات میں مبتلا ہو کر انسان مطلقیت اور صفت ربانیت کو بھولنے کی کوشش کرتا ہے, یعنی اپنی اصل سے گریز کرتا ہے. اور گریز سے مراد یہ کہ انسان تجلی مطلق سے دور ہو گیا, شیطانی وسوسوں سے محفوظ رہنے کے لیے یہ ضروری ہے کہ انسان علم الاسماء کے ان علوم کو جانتا ہو جن علوم کے ذریعے انسان کو تجلی سے واقفیت حاصل ہوتی ہے. کیوں جی, آج پتہ چل رہا ہے کہ واقعی ہم نے کوئی روحانیت کا چیپٹر پڑھا ہے. کیوں جی, یعنی کہ ساری بات کا لب لباب اور خلاصہ یہ ہے کہ انسان کے یہ جو باتیں ہو رہی ہیں مسلسل کہ چھ نقطے, ٹھیک ہے جی, چار نہریں, تین روحیں, ٹھیک ہے جی, چیزوں کا جوڑا جوڑا ہونا وغیرہ وغیرہ, ٹھیک ہو گیا جی.